الحمد لله.
بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. قال الله تعالى في القرآن: ألا إن أولياء الله لا خوف عليهم ولا هم يحزنون، الذين آمنوا وكانوا يتقون، لهم البشرى في الحياة الدنيا وفي الآخرة، لا تبديل لكلمات الله، ذلك هو الفوز العظيم. ولا يحزنك قولهم، إن العزة لله جميعا، هو السميع العليم. یاد رکھو کہ جو اللہ کے دوست ہیں ان کو نہ کوئی خوف ہوگا نہ وہ غمگین ہوں گے. یہ وہ لوگ ہیں جو ایمان لائے اور تقوی اختیار کیے رہے، ان کے لیے خوشخبری ہے دنیا کی زندگی میں بھی اور آخرت میں بھی. اللہ کی باتوں میں کوئی تبدیلی نہیں ہوتی، یہی زبردست کامیابی ہے. اور یہ لوگ جو باتیں بناتے ہیں تمہیں رنجیدہ نہ کریں، یقین رکھو اقتدار تمام کا تمام اللہ کا ہے، اور وہ ہر بات سننے والا سب کچھ جاننے والا ہے. وَعَسَىٰ أَن تَكْرَهُوا شَيْئًا وَهُوَ خَيْرٌ لَكُمْ وَعَسَىٰ أَن تُحِبُّوا شَيْئًا وَهُوَ شَرٌ لَكُمْ وَاللَّهُ يَعْلَمُ وَأَنْتُمْ لَا تَعْلَمُونَ. یہ عین ممکن ہے کہ تم ایک چیز کو برا سمجھو حالانکہ وہ تمہارے لیے اچھی ہے. یہ بھی ممکن ہے کہ تم ایک چیز کو پسند کرو مگر وہ تمہارے لیے بری ہے. اور اصل حقیقت تو اللہ تعالی جانتا ہے اور تم نہیں جانتے. وَالْمَلَائِكَةُ يَدْخُلُونَ عَلَيْهِمْ مِنْ كُلِّ بَاب سَلَامٌ عَلَيْكُمْ بِمَا صَبَرْتُمْ فَنِعْمَ عُقْبَى الدَّار. جنتی لوگوں کے استقبال کے لیے فرشتے ان کے پاس ہر دروازے سے سلام کرتے ہوئے آئیں گے اور کہیں گے کہ تم نے دنیا میں جو صبر سے کام لیا تھا اس کی وجہ سے اب تم پر سلامتی ہی سلامتی نازل ہوگی. دیکھ لو تمہارے اصلی وطن میں تمہارا بہترین انجام ہے. الا بذکر اللہ تطمئن القلوب. یاد رکھو صرف اللہ کا ذکر ہی وہ چیز ہے جس سے دلوں کو اطمینان ملتا ہے. ذالک تأویل ما لم تستع علیہ صبرا. موسیٰ علیہ السلام اور خضر علیہ السلام کے قصوں میں سورہ کہف کے آخر میں انہوں نے فرمایا، یہ تھا مقصد ان باتوں کا جن پر آپ سے صبر نہیں ہو سکا. آسان ترجمہ قرآن میں حضرت شیخ الاسلام تشریح میں فرماتے ہیں کہ اس کائنات میں جتنے واقعات ہوتے ہیں، چاہے وہ ہماری نظر میں اچھے معلوم ہوتے ہوں یا برے، ان کا تعلق ایک ایسے جہان سے ہے جو ہماری آنکھوں سے چھپا ہوا ہے، جس کو عالم تکوین کہتے ہیں، جو براہ راست اللہ تعالیٰ کی حکمت اور اس کے تکوینی احکام کے ذریعے کنٹرول ہو رہا ہے. کس آدمی کو کتنے دن زندہ رہنا ہے، کب اس کی موت آئے گی، کتنے عرصے صحت مند رہے گا، کب بیمار ہو جائے گا، کون سا روزگار ملے گا، کتنی روزی کما سکے گا، یہ سارے معاملات اللہ تعالیٰ براہ راست طے فرماتے ہیں. ان فیصلوں کو نافذ کرنے کے لیے اللہ نے کچھ کارندے مقرر فرما رکھے ہیں جو ہماری نظروں سے چھپ کر اللہ کے ان احکام کی تعمیل کرتے ہیں. عام طور سے یہ فرشتے ہوتے ہیں. خضر علیہ السلام اگرچہ انسان تھے مگر اللہ نے ان کو فرشتوں کی طرح عالم تکوین کا پیغمبر بنایا تھا. موسیٰ علیہ السلام اس جیتی جاگتی دنیا کے پیغمبر تھے. وہ خضر علیہ السلام کے ان کاموں پر خاموش نہیں رہ سکے اور نہ ان کے ساتھ چل سکے. شیخ فرما رہے ہیں اس کائنات میں جو کچھ ہو رہا ہے اس کے پیچھے اللہ کی لامحدود حکمت ہے. کوئی واقعے کی سمجھ نہ آئے تو اللہ کے فیصلے پر کوئی اعتراض نہ کرے، کیونکہ جو حکمت ہے وہ ہماری آنکھوں سے چھپی ہوئی ہے. بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین۔ میرے معزز بھائیوں، امت کی مقدس مائیں اور بہنیں، اللہ تعالیٰ آپ سب کو علم نافع اور عمل صالح کی توفیق عطا فرمائے۔ آپ کے وقت میں، کام کاج میں، رزق میں، صحت میں، بال بچوں میں برکت عطا فرمائے، اور انبیاء، صدیقین، صالحین کے ساتھ آپ کا حشر فرمائے۔ جب ہم اللہ کو یاد کریں گے، اللہ پاک ہمیں یاد فرمائیں گے۔ جو آدمی دین سیکھنے جائے، فرشتے اس کے لیے پر بچھاتے ہیں، اللہ کی مخلوق دعائیں کرتی ہے، فرشتوں کی جماعت ذکر کے حلقوں کی تلاش میں رہتی ہے، وہاں آ کر اوپر تلے جمع ہو جاتے ہیں۔ علم کا ایک باب سیکھ لینا 1000 رکعت نفل سے زیادہ ثواب ہے۔ جس جگہ اللہ کا ذکر ہو، وہ آسمان میں ستاروں کی طرح چمکتے ہیں۔ جو لوگ ایک جگہ آئے اور واپس گئے صرف اللہ کی محبت میں، کوئی اور دنیاوی غرض نہیں تھی، ایسے لوگ قیامت میں عرش کے سائے میں ہوں گے، نور کے منبروں پر ہوں گے۔ امت کے ہر بھائی اور بہن کے لیے اونچی اونچی نیتیں کیجیے۔ اللہ پاک ہم سب سے راضی ہو جائیں، ہم اللہ کے اولیاء بن جائیں، شیطان اور نفس کے بہکانے سے بچ جائیں، گناہ اور نافرمانی سے بچ جائیں، غفلت اور سستی دور ہو جائے، ہر وقت کی دعا، ذکر اور اچھی نیتیں ہمارے دل میں ہو، زندگی 100% سنت طریقوں پر آ جائے، عبادات، معاملات، معاشرت، اخلاق سب آئیڈیل ہو جائے، زندگی صراط مستقیم پر آ جائے، نفس مطمئنہ ہو جائے، نیکی پھیلانے کا جذبہ اور پوری امت کی خیر خواہی آ جائے، دنیا میں حیات طیبہ ملے، صحت، سلامتی، امن، چین، آسان آمدنی، دعاؤں کی قبولیت، اور آخرت میں جنت الفردوس بغیر حساب مل جائے۔ دین سیکھنا طلب اور شوق کے ساتھ ہے، بغیر قدر کیے ہوئے اور بغیر طلب کے اور شوق کے کسی کو کچھ نہیں ملتا۔ نوح علیہ السلام کے گھر والے کچھ محروم رہے، لوط علیہ السلام کے گھر والے محروم ہو گئے، ابراہیم علیہ السلام کے ابا محروم ہو گئے، یوسف علیہ السلام کے بھائیوں کو وہ درجہ نہیں ملا جو یوسف علیہ السلام کو ملا۔ معلوم ہوتا ہے کہ پیغمبر کے گھرانے میں پیدا ہو جانا اور نسلوں کی نسلیں انبیاء کی یا پیغمبر کے گھر میں جانا، ان چیزوں سے ضروری نہیں ہے کہ ہدایت مل جائے۔ ہدایت اسی کو ملے گی جو دین کی بات کو بہت ہی شوق سے، طلب سے، جیسا اللہ فرما رہے ہیں، جیسا رسول صلی اللہ علیہ وسلم فرما رہے ہیں، بالکل 100% ٹھیک ہے، چاہے میری سمجھ میں آئے یا نہ آئے۔ بسم اللہ الرحمن الرحیم۔ قصیدہ بردہ شریف امام شرف الدین البوصیری رحمۃ اللہ علیہ کا بہت مشہور قصیدہ ہے، اور شروع میں اس کے بہت مشہور جو شعر اور درود شریف پڑھا جاتا ہے، مولا یا صلی وسلم دائما ابدا علی حبیبک خیر الخلق کلہم، مولا رحمت اور سلامتی نازل فرمائیے ہمیشہ ہمیشہ اپنے محبوب صلی اللہ علیہ وسلم پر، جو تمام مخلوق سے بہتر ہیں۔ یہ قصیدہ لکھنے والے امام بوصیری رحمۃ اللہ علیہ، ان کو فالج ہو گیا تھا، بہت بیمار ہو گئے تھے، اور مدینہ منورہ میں انہوں نے یہ قصیدہ لکھا ہے، اور ان کے دکھی دل کی آواز تھی، اس کو حضور صلی اللہ علیہ وسلم نے سنا۔ یعنی آپ صلی اللہ علیہ وسلم خواب میں تشریف لائے اور اپنی ایک چادر ان کو عنایت فرمائی، اور جب یہ خواب سے اٹھے تو وہ چادر ان کے پاس موجود تھی اور ان کی بیماری ختم ہو چکی تھی۔ اور دوسرے لوگوں کو کیسے معلوم ہوا؟ کہ اس وقت کے اہل اللہ اور مشائخ کو معلوم ہو گیا کہ انہوں نے کوئی قصیدہ پڑھا، اس سے یہ قصیدہ مشہور عام ہو گیا، اور یہ اس کے بعد مسلسل پڑھا جاتا ہے، اس کی بڑی برکات ہے۔ اس قصیدے میں بعض جو اشعار ہیں ان کے جو ترجمے ہیں، برکت کے لیے یہاں پڑھے جاتے ہیں۔ كالزهر في ترف والبدر في شرف والبحر في كرم والدهر في همم. آپ صلی اللہ علیہ وسلم تر و تازگی میں پھول کی طرح ہیں اور شرف میں چودھویں کے چاند کی طرح ہیں اور سخاوت اور کرم میں سمندر کی طرح ہیں اور ہمت میں پورے زمانے کی طرح ہیں. کوئی خوشبو اس مٹی کے برابر نہیں ہو سکتی جو آپ کے جسم مبارک سے ملی ہوئی ہے. خوش نصیب ہے وہ جو اس کو سونگھے یا چوم لے. آگے فرمایا, آپ صلی اللہ علیہ وسلم کے بلانے پر درخت سجدہ کرتے ہوئے آ گئے. معجزہ تھا آپ صلی اللہ علیہ وسلم, درخت کو بلایا, درخت آ گیا. وہ درخت آپ کی طرف چل رہے تھے بغیر قدم بغیر پاؤں کی پنڈلی پر, گویا کہ ان درختوں نے لکیریں کھینچی اور لکھا. اور وہ درخت اس بادل کی طرح تھے جہاں حضور صلی اللہ علیہ وسلم جاتے تھے وہ بھی جاتا تھا, اور آپ صلی اللہ علیہ وسلم کو اس گرمی سے بچاتا تھا جو دوپہر کو بھڑکائی گئی تھی. آگے فرمایا, کتنے ہی بیماروں کو شفایاب کیا آپ صلی اللہ علیہ وسلم کی ہتھیلی نے چھو کر. کتنے لوگ بیمار ہوتے, آپ صلی اللہ علیہ وسلم نے ہاتھ پھیر دیا, کسی کو مدینے کی مٹی چھٹا دی, کسی کو اپنا لعاب دہن لگا دیا, کسی پہ کوئی دعا پڑھ دی, ٹھیک ہو گیا, نہ اسپتال نہ فارمیسی. یہ آپ صلی اللہ علیہ وسلم کے معجزات. کتنے بیماروں کو شفایاب کیا آپ صلی اللہ علیہ وسلم کی ہتھیلی نے چھو کر. کتنے ہی محتاجوں کو چھڑایا دیوانگی کی قید سے, اور آپ صلی اللہ علیہ وسلم کی دعا نے قحط والے سال کو ہرا بھرا کر دیا. یعنی دعا کی اتنی بارش ہو گئی کہ ہریالی ہو گئی. اور آپ صلی اللہ علیہ وسلم نے حرم کعبہ سے ایک رات میں بیت المقدس تک سفر کیا جیسے چودھویں کا چاند سفر کرتا ہے اندھیری رات میں. اور آپ صلی اللہ علیہ وسلم جبرائیل علیہ السلام کے ساتھ ساتوں آسمانوں میں یعنی چڑھے چلے جاتے تھے, جیسے کہ آسمانوں میں سوراخ ہو رہا ہے, آپ صلی اللہ علیہ وسلم اوپر جا رہے ہیں, حتیٰ کہ آپ صلی اللہ علیہ وسلم نے نہیں چھوڑی کوئی انتہا آگے بڑھنے والوں کے لیے اور نہ کوئی بلندی چھوڑی چڑھنے والوں کے لیے. اور آپ کو بلایا گیا بلند مقام پر اکیلے, اور آپ نے تمام خوبیاں سمیٹ لی ہیں بلا شرکت غیر. آگے فرمایا کہ تم رسول صلی اللہ علیہ وسلم کا کوئی دوست ایسا نہیں دیکھو گے جس کو آپ صلی اللہ علیہ وسلم کی مدد حاصل نہ ہوئی ہو, اور نہ کوئی آپ صلی اللہ علیہ وسلم کا دشمن ایسا دیکھو گے جس کو شکست نہ ہوئی ہو. یعنی جو بھی آدمی آپ صلی اللہ علیہ وسلم کا دوست ہوگا اس کو مدد ملے گی, اور جو دشمن ہوگا اس کو شکست ہوگی. اس قصیدے میں بڑے بابرکت اصل اشعار تو عربی میں ہیں, لیکن اس کا مفہوم بتایا گیا کہ یہ قصیدہ بھی غموں کو دور کرنے میں, دعاؤں کی قبولیت میں, یہ اللہ کے دربار میں یہ بڑی عمدہ چیز ہے. تعلیم کی جو کتابیں ہم لوگ پڑھتے ہیں مختلف ملفوظات, تو ایک دفعہ ان کے نام بتا دیتے ہیں تاکہ یہ گھروں میں کتابیں پڑھی جائیں. فضائل کی کتابیں ریاض الصالحین امام نووی رحمۃ اللہ علیہ کی, اور فضائل درود, فضائل اعمال, فضائل صدقات شیخ زکریا رحمۃ اللہ علیہ کی. ذکر دعا اور وظائف میں مناجات مقبول حکیم الامت کی. حزب الاعظم ملا علی قاری. پرنور دعائیں شیخ الاسلام. حسن الحسین علامہ جزری. اور خواتین کی عظیم تاریخی شخصیات, اس پر کتاب ہے مثالی خواتین, یہ ادارہ تالیفات اشرفیہ ملتان کی کتاب ہے. رزق کی پریشانی کے لیے شیخ موسیٰ بازی روحانی رحمت اللہ علیہ, ان کی کتاب ہے رزق اولیاء کے پوشیدہ اسباب. تزکیہ نفس کے لیے اردو میں کتاب ہے علامات محبت, اور اللہ تعالیٰ بندوں سے کتنی محبت کرتے ہیں, یہ مولانا ارسلان صاحب کی کتابیں ہیں. اور جزاء الاعمال حکیم الامت. پریشانیوں کا علاج سکون قلب, یہ عارف باللہ حضرت ڈاکٹر عبدالحی عارفی رحمۃ اللہ علیہ, جو اسوہ رسول صلی اللہ علیہ وسلم کے مؤلف ہیں اور شیخ الاسلام کے بھی استاد ہیں. لا تحزن, غم نہ کریں, ڈونٹ بی سیڈ. اور دنیا کی سب سے خوش عورت, یو کین بی دا ہیپیسٹ وومین ان دا ورلڈ, یہ کتابیں ہیں ڈاکٹر عائد القرنی کی. परेशानियां और उनका इलाज मुफ्ती अब्दुल रऊफ सखरवी रहमतुल्लाह अलैह, इसमें मलफूजात हैं मुफ्ती शफी रहमतुल्लाह अलैह के, जो मजालिस मुफ्ती आजम से लिए गए, और डॉक्टर अब्दुल हई रहमतुल्लाह अलैह की एक और एक छोटा सा किताबचा है, जो एक खत है जो उन्होंने बड़ी उम्र के एक आदमी को लिखा था, और उसका नाम है जिंदगी से बेजारी क्यों। उसमें उन्होंने बताया था कि बुढ़ापे के बावजूद जब तमाम कुव्वतें कमजोर हो जाती हैं, कितनी अल्लाह की रहमत होती है और अब भी कितनी नेकियां कमा सकते हैं। तो मुख्तलिफ अवकात में मुख्तलिफ किताबें पढ़ी जाती हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, कुरान शरीफ में 7 आयतें हैं जो मुंजियात के नाम से मारूफ हैं, और उनके फजाइल बुजुर्गों में तजुर्बे से मुसीबत और गम को दूर करने के लिए, वो आसमान जमीन पर गिर पड़े या पहाड़ गिर जाए तो भी उसकी बरकत से अल्लाह ताला इस आदमी को नजात देंगे। सूरह तौबा आयत नंबर 51, قل لن يصيبنا إلا ما كتب الله لنا هو مولانا وعلى الله فليتوكل المؤمنون। سورة يونس آية نمبر 107, وإن يمسسك الله بضر فلا كاشف له إلا هو وإن يردك بخير فلا راد لفضله يصيب به من يشاء من عباده وهو الغفور الرحيم। سورة هود آية نمبر 6, نمبر 6, وما من دابة في الأرض إلا على الله رزقها ويعلم مستقرها ومستودعها كل في كتاب مبين। سورة هود آية 56, إني توكلت على الله ربي وربكم ما من دابة إلا هو آخذ بناصيتها إن ربي على صراط مستقيم। سورة عنكبوت آية نمبر 60, وَكَأَيِّمْ مِنْ دَابَّةِ اللَّهِ تَحْمِلُ رِزْقَهَا اللَّهُ يَرْزُقُهَا وَإِيَّاكُمْ وَهُوَ السَّمِيعُ الْعَلِيمُ। سورة فاطر آیت نمبر 2, مَا يَفْتَحِ اللَّهُ لِلنَّاسِ مِنْ رَحْمَةٍ فَلَا مُمْسِكَ لَهَا وَمَا يُمْسِكْ فَلَا مُرْسِلَ لَهُ مِنْ بَعْدِهِ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ। پھر سورة زمر آیت نمبر 38, وَلَئِنْ سَأَلْتَهُمْ مَنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ لَيَقُولُنَّ اللَّهُ قل أفرأيتم ما تدعون من دون الله إن أرادني الله بضر هل هن كاشفات ضره أو أرادني برحمة هل هن ممسكات رحمته قل حسبي الله عليه يتوكل المتوكلون। ये आयतें पूरी हो गईं, इनको लिख कर कोई पोस्टर बना के अपनी जबान में तर्जुमा भी देख लें। सारी की सारी ये आयात तौहीद और तवक्कुल की हैं। आज दुनिया में जो फसाद है वो खुद गर्ज अकल की वजह से है, मादा परस्ती, नफ्स परस्ती, ख्वाहिशात की गुलामी, अपने वक्त और ताकत और अकल को ख्वाहिशात में लगा रखा है। घरों में झगड़े, जबान पर शिकायतें, दिल की दुनिया वीरान, नफरतें, गुस्सा, चीख पुकार, कीना, हसद, इंतकाम, हिर्स और तकब्बुर और गुरूर और गीबत। कायनात में खैर लाने के लिए बहुत मेहनत करनी पड़ती है। नया मकान है, हर वक्त सफाई करो, पॉलिश करो, वरना मकड़ियां लग जाएंगी और उसके अंदर जो है जानवर, कीड़े मकोड़े और तरह तरह की चीज़ें छिपकलियाँ आने लगेंगी। बहुत मेहनत करनी पड़ती है, जितना बड़ा मकान होगा उतना सफाई करते करते थक जाओगे। खैर लाने के लिए बड़ी मेहनत करनी पड़ती है और शर तो फौरन आ जाता है। दुनिया में कोई चोर डाकू बनाने का ना कोई कॉलेज है, ना स्कूल, ना यूनिवर्सिटी, लेकिन इतने चोर इतने डाकू कहाँ से आते हैं? हाईली स्किल्ड। मालूम हुआ कि ये जो काबिलियत थी इंसान के अंदर पहले से रखी हुई, खैर पर मेहनत नहीं की तो शर आ गया। तो दिमाग कारखाना है, और जो फरमाते हैं बाज़ लोग कि यू आर वॉट यू ईट, आप जो खाते हैं वही आपका जिस्म बनता है, और उसी को समझ ले कि यू आर वॉट यू थिंक, जो आप सोच रहे हैं आप वैसे ही हो जाएंगे। इसलिए अच्छी अच्छी बातें, ऊंची ऊंची बातें, पॉजिटिव थिंकिंग, बड़े आला आला नियतें करें तो आप वैसे ही हो जाएंगे। हिदायत नहीं मिली तो खाना पीना, सोना, काम काज, तकरीबात, शादी ब्याह, मौत गम, सारा काम उल्टा हो जाएगा। फिर आगे जाके कब्र, हशर, मीजान, सिरात सब उल्टा हो जाएगा, क्योंकि हिदायत नहीं मिली। दुनिया जो है इसमें इम्तहान हॉल का पर्चा है, ये सिफात के लिए एक पर्चा है, इम्तहान हो रहा है। इंसान आम तौर से दुनिया कैसे गुजारता है? 6 महीने का बच्चा है, उससे पूछो कि भाई जिंदगी का मकसद क्या है। बच्चे ने कहा मेरे पास एक 50 सेंट का खिलौना है, झुनझुना बेबी टॉय, ये मेरी जिंदगी है, और ये नहीं हो तो लकड़ी और रबर और पत्थर का जो टुकड़ा मिल जाए मैं इसको चूस लेता हूँ और इसकी आवाज से खुश हो जाता हूँ। तो अगर कोई आकर उसका खिलौना छीन ले और उसको $10,000 दे दे, गोल्ड डायमंड दे दे, वो फेंक देगा, भाई मेरा खिलौना चाहिए, उसकी अच्छी आवाज निकालता है। थोड़ा और बड़ा हुआ, 6 साल का हो गया बच्चा, अब क्या हुआ, उसने प्लास्टिक के गुड्डे, गाड़ियां, कागज की कश्तियां बनानी शुरू कर दी। बर्फ पड़ी तो मट्टी को उसने बर्फ जमा करके उसका गुड्डा बनाया, और मट्टी ली और उससे घर बनाया, और कोई ये चीजें छीन ले तो अब रोएगा, लड़ाई होगी उसके ऊपर। मुफ्ती आजम जब छोटे थे तो अपने खानदान के लड़कों के साथ लकड़ी के टुकड़े, सरकंडे, उससे खेला करते थे। एक दिन किसी ने, उनके कजन ने, सारे सरकंडे तोड़ सारे लूट लिए, तो मुफ्ती आजम इतना रोए इतना रोए कि मेरी तो पूरी दुनिया ही लूट गई। बाद में जब बड़े हुए, इल्म हासिल किया, तो मालूम हुआ कैसे बड़े बेवकूफी थे। सबको ये किस्सा सुनाया करते थे, जो लोग परेशानी लेकर आते वो कहते देखो बचपन में मैं भी ऐसी था। और बड़े हुए, 14 साल के हो गए, तो अब फैशन है, डेकोरेशन है, सजावट, बनावट, कपड़े, जूते, ज्वेलरी, आईना, कंघी, परफ्यूम, ये है जिंदगी का मकसद। और ये चीजें छिन जाए तो परेशानी परेशानी। और बड़े हुए तो भाई कोई अम्मा अब्बा पसंद की जगह शादी नहीं करने देते, तो इसलिए परेशान हो गए। चलो शादी भी हो गई, और बड़े हो गए, 30 साल से ऊपर के हो गए, तो बाज घर ऐसे हैं, शौहर बीवी एक दूसरे से तंग, घर है, सवारी है, कपड़े हैं, बच्चे हैं, खुशी नहीं है, खुशी कहाँ चली गई? एक अरब पति की बीवी शेखुल इस्लाम के पास आके शिकायत करती कि मैं तो इतना परेशान हूँ, मुझसे तो झोपड़ी वाली अच्छी। इंडिया में बाज नवाब होते थे, बड़ी बड़ी स्टेट्स हैं, बड़ी रियासत है, और दस्तरखान पर सैकड़ों खाने लगते हैं, दर्जनों मेहमान खाते हैं, लेकिन डॉक्टर ने इनको खाने से मना कर दिया है, आप कुछ नहीं खा सकते, आप सिर्फ सूप पी सकते। फिर और बड़ी उम्र हुई तो अब उसके बाद आदमी के पास लाखों करोड़ों होते हैं, लेकिन बीमारी है, सेहत नहीं है। एक मुल्क का बादशाह बीमार हुआ और उसकी जिंदगी का आखिरी दिन आ गया। उसने सारी फौज को जमा किया, हजारों डॉक्टर जमा किए, सारी अपने खजाना सामने रखा कि अरे भाई मेरी जिंदगी का एक दिन बढ़ा दो, ये सारा ले लो। किसी ने मदद नहीं की, भाई अब तो आपको जाना है। कब्र में गए तो पहली रात में बादशाह और उसके नौकर सब बराबर हो जाते, और बादशाह अपना सारी बादशाहत और महलात को पहली रात को ही भूल जाते। उसके बाद आगे हुए, कयामत का दिन आया, बरजख, तो उससे पहले कब्र में, बरजख में इंतजार में रहते हैं सब, कोई है जो मेरे लिए ईसाले सवाब करे, कोई जिक्र दरूद शरीफ दुआ सदका करके आगे भेजे। फिर हशर का मैदान आया तो हजारों बरस पसीने में गर्क हैं, तो इंसान बेचारे को छुट्टी नहीं है, तकलीफ में। और मौत के बाद आगे आने वाले हालात में हर स्टेज जो है वो पहली स्टेज से यानी और लंबी, और उसमें मालूम नहीं क्या क्या चीजें। इसलिए जो आदमी आखरत का गम करेगा, दुनिया का गम हल्का हो जाएगा। हशर में हजारों बरस पसीने में गर्क हैं, 50 अल्फ सना, 50,000 साल का एक दिन है, और वो कहेंगे अल्लाह जल्दी से हिसाब शुरू कर दीजिए। फिर अल्लाह बचाए जिनको जहन्नम में जाया डालना पड़ा, वो तो वहां कहेंगे कि काश एक दिन भी जरा सा आग हल्की हो जाती, अजाब हल्की हो जाती। एक आदमी ने दुनिया में बड़ी मेहनत की, हर तरह का ऐश व आराम पाया, बहुत को भी खुशी, उसको ना कोई बीमारी आई ना कोई परेशानी आई, बड़ा खुश खुश गया, लेकिन दीन पर मेहनत नहीं की, कलमा ला इलाहा इल्लल्लाह के बगैर ही चला गया। तो कयामत में अच्छा इसको जहन्नम में भेजो, और उससे पहले जहन्नम का एक नज़ारा दिखाओ इसको। फिर अल्लाह पूछेंगे आदम के बेटे तुमको दुनिया की कोई खुशी याद है, ऐश और आराम? वो कहेगा नहीं मेरे अल्लाह मुझे पूरी जिंदगी में कोई खुशी पहुंची नहीं, भूल गया सर। एक दूसरा आदमी आएगा, कोई गरीब है, बदहाल है, हो सकता है माजूर हो सकता है उसकी आंखें ही नहीं थी, नाबीना था दुनिया में, हाथ पांव नहीं थे, लेकिन ईमान पर उसने, ईमान और अमल पर खात्मा हुआ, ला इलाहा इल्लल्लाह। तो कयामत में उसको कहेंगे वेलकम, जन्नत में जाइए, और पहले जन्नत को एक नज़र देखिए बाहर से, फिर अल्लाह ताला पूछेंगे आदम के बेटे तुमको दुनिया की कोई परेशानी और कोई बीमारी और कोई तकलीफ याद है? कहेगा नहीं मेरे अल्लाह मुझे तो पूरी जिंदगी में कोई परेशानी आई नहीं। तो इसलिए अपना दिल बड़ा करे आदमी, अपनी नियतों को, अपनी हिम्मतों को बुलंद करे कि अभी जो हो रहा है ये असल नहीं है, जो आंख से दिखाई दे रहा है वो कम है, जो नहीं दिखाई दे रहा है वो बहुत ज्यादा है, बहुत लंबा है। रोजाना सुबह 3 मरतबा जो ये दुआ पढ़ ले उसको कोई नुकसान और हादसा नहीं आएगा। तिर्मिजी शरीफ में है, बिस्मिल्लाहिल्लज़ी ला यदुर्रु मअ इस्मिही शैउन फिल अर्दि वला फिस समा वहुवस समीउल अलीम। उस अल्लाह के नाम के साथ जिसके नाम की बरकत से जमीन व आसमान में कोई चीज नुकसान नहीं पहुंचा सकती, वो बहुत खूब सुनने वाला जानने वाला है। और बुखारी शरीफ में एक दुआ है, बुरी तकदीर और दुश्मनों के हसद से बचने के लिए, اللهم إني أعوذ بك من جهد البلاء ودرق الشقاء وسوء القضاء وشماتة الأعداء. اللہ میں آپ کی پناہ مانگتا ہوں سخت مشقت سے، بدبختی آ جانے سے، برے فیصلے سے، دشمنوں کے خوش ہونے سے۔ اور موسیٰ علیہ السلام کی دعا پڑھیں جو سورہ قصص میں ہے، رب إني لما أنزلت إلي من خير فقير، اے میرے رب آپ جو بھلائی بھی میری طرف بھیجیں بے شک میں اس کا محتاج ہوں۔ موسیٰ علیہ السلام فرعون کے خوف سے بھاگ کر دوسرے ملک پہنچے، مدین میں نہ گھر ہے، نہ بیوی ہے، نہ کوئی جاب ہے، نہ کوئی روزگار ہے، کچھ بھی نہیں ہے۔ ایک دعا پڑھی، ساری چیزیں مل گئیں، گھر مل گیا، بیوی مل گئی، 10 سال جاب مل گئی، سارے مسئلے حل ہو گئے۔ رب انی لما انزلت الی من خیر فقیر۔ جب کسی دوسرے آدمی کو دیکھیں کہ مصیبت میں ہے، بیماری میں ہے، تو اللہ کا شکر کریں، الحمدللہ الذی عافانی مما ابتلاک بہ وفضلنی علی کثیر ممن خلق تفضیلا۔ یہ ترمذی شریف میں ہے کہ جو آدمی یہ دعا پڑھے گا زندگی بھر اس کو وہ تکلیف نہیں پہنچے گی۔ ہر قسم کی تعریف اللہ کے لیے ہے جس نے مجھے اس چیز سے بچایا جس میں تمہیں مبتلا کیا، اور مجھے اپنی مخلوق کے بہت سے لوگوں پر فضیلت عطا فرمائی۔ خود پر جب کوئی مشکل آ پڑے، مصیبت آ پڑے، انا للہ و انا الیہ راجعون، اللہم اجرنی فی مصیبتی و اخلف لی خیرا منہا۔ صحیح مسلم میں ہے، جو آدمی یہ کلمات پڑھے گا اللہ اس کا مصیبت کا بہترین بدلہ عطا فرما دیں گے، اس سے اچھی چیز دے دیں گے۔ یقیناً ہم اللہ کی ملکیت ہیں، اس کی طرف لوٹ کر جانے والے ہیں، اللہ مجھے اس صدمے میں، مشکل میں اجر دیجئے اور اس سے بہتر چیز عطا فرمائیے۔ کوئی آدمی قرض میں دب گیا ہو، ترمذی شریف میں دعا ہے، اللہم اکفنی بحلالک عن حرامک و اغننی بفضلک عمن سواک، اللہ مجھے حرام کے بجائے حلال کے پر کفایت دیجئے اپنے فضل و کرم کے ساتھ، اور دوسروں سے مجھے بے نیاز کر دیجئے۔ اور ابو داود شریف میں ایک دعا ہے، بے قراری کے وقت یہ دعا پڑھی جائے، اللہم رحمتک ارجو فلا تکلنی الی نفسی طرفۃ عین واصلح لی شانی کلہ لا الہ الا انت، اے اللہ میں آپ کی رحمت کی امید رکھتا ہوں، آنکھ جھپکنے کے برابر بھی مجھ کو میرے نفس کے حوالے مت کیجئے، میرے تمام کام ٹھیک کر دیجئے، آپ کے سوا کوئی معبود نہیں ہے۔ اللہ، دیکھو کتابیں اور لکھی ہوئی چیز پڑھنے کا فائدہ یہ ہے کہ لوگ دنیا سے چلے گئے، ان کی تحریریں باقی رہتی۔ ہمارے ایک ماموں مرحوم تھے، سن 2013 میں یا 11 میں ان کا 77 سال کی عمر میں انتقال ہوا۔ उससे पहले 10 साल पहले, आज से 15-20 साल पहले, हजरत ने खत लिखा था, उसके अंदर कुछ नसीहतें लिखी थी, तो वो पढ़कर सुनाई जा रही। तो ये पढ़कर दुआ करें हमारे मामू मरहूम को अल्लाह ताला जन्नतुल फिरदौस अता फरमाए। बेहतरीन जिंदगी के रहनुमा उसूल, नंबर एक, अगर किसी को नफा नहीं पहुंचा सकते तो नुकसान मत पहुंचाओ, अगर किसी को खुश नहीं कर सकते तो रंजीदा भी मत करो, अगर किसी की तारीफ नहीं कर सकते तो उसकी बुराई मत करो। और इंसान दुनिया के मामले में अपने से छोटे और कम हैसियत वाले की तरफ देखे ताकि उसको नेमत के शुक्र की तौफीक हो। दीन के मामले में हमेशा अपने से आला और अफजल को देखे ताकि मजीद नेकियों का शौक पैदा हो। अल्लाह अल्लाह ताला की जात ऐसी बाबरकत है जो नामुमकिन को मुमकिन बना देती है। पूरे कुरान शरीफ में पैगंबरों के किस्से में यही मिलेगा, इन्नल्लाह अला कुल्ले शैइन कदीर, अल्लाह ताला बेशक अल्लाह हर चीज पर कादिर है। तफसीर उस्मानी में किस्सा है, जो फरिश्ते आए इब्राहिम अलैहिस्सलाम के पास खुशखबरी लेकर, सूरह हूद में है, सूरह हूद आयत नंबर 71 और 73, उसकी तफसीर पढ़िए। तो इब्राहिम अलैहिस्सलाम 100 साल से भी ऊपर के थे और सारा अलैहिस्सलाम 99 साल, यानी और वो भी बड़ी बूढ़ी थी, और उनके घर में औलाद नहीं थी। फरिश्ते खुशखबरी लेकर आए, लीजिए आपके यहाँ लड़का होगा, उसका नाम होगा इसहाक, नाम भी लेकर आए। तो सारा अलैहिस्सलाम, उनको बड़ी हैरत हुई, आलत या वैलता अलिदु व अना अजूजु व हाजा बाली शैखा, हाय मैं इस हालत में बच्चा जनूंगी कि मैं बूढ़ी हूँ और मेरे शौहर भी बुढ़ापे की हालत में है। उन्होंने ताजुब किया, इन हाजा लशैउन अजीब, तो बड़ी अजीब बात है। फरिश्तों ने कहा, कालू अतअजबीन मिन अम्रिल्लाह रहमतुल्लाह व बरकातुहु अलैकुम अहलल बैत इन्नहु हमीदुम मजीद, क्या आप अल्लाह के हुक्म पर ताजुब कर रही हैं, आप जैसे मुकद्दस घराने पर तो अल्लाह की रहमतें और बरकतें। मुकालमा हो रहा है फरिश्तों से और इब्राहिम अलैहिस्सलाम के घर वालों। तो फरिश्तों ने आगे वही बताया कि इसहाक जो है उनकी नस्ल में आगे एक और लड़का होगा, आपके यहाँ पोता भी होगा, उसका नाम याकूब होगा। 100 साल के हैं मियाँ बीवी, कह रहे हैं आप घबराइए नहीं, आपके यहाँ एक लड़का होगा, पोता भी होगा, और आगे जो है नस्लों की नस्लें, बनी इसराइल के सैकड़ों पैगंबर इसी खानदान में आए जिसके यहाँ 100 साल तक कोई औलाद ही नहीं थी। तो अल्लाह ताला जिस हाल में रखे, आगे क्या मालूम है आगे तकदीर क्या होने वाला। इंसान और जिन्नात को कायनात में एक नौकर गुलाम है, अल्लाह के सामने अब्द है, बाकी चीज़ों का काम मुकर्रर है, इंसान और जिन्नात का काम मुकर्रर नहीं है। जब चलाएं तो चलो, रोक लें तो खड़े हो जाओ, बांध दें तो बंद जाओ, और खोल दें तो खूब उछलो कूदो, और दौड़ने को कहें कि भाई हज पर गए हो सही में अब दौड़ो तो खूब दौड़ो, और जब कहें कि चक्कर लगाओ तवाफ में तो चक्कर लगाओ, और जब खिलाएं तो खाओ सेहरी में, और जब कहें कि मत खाओ रोजे में तो मत खाओ। तो इंसान का असल में काम है कि मियाँ फलाने ऐसा करो कि ये लो शाही ताज और तख्त और ये अच्छे कपड़े पहनो, आज तुम बादशाह हो। तो इंसान ने कहा यस सर, खुश हो गया और बादशाह शुरू कर दी। अगले दिन उसको हुक्म आया कि अरे फलाने ये उतारो बादशाह का कपड़े और ताज वगैरह वापस करो, चलो जो है वो झाड़ू लो और जाके ये बाथरूम साफ करो। तो इंसान ने कहा यस सर जी अच्छा। ये है इंसान का कायनात में मुकाम। और जिन लोगों को समझ में नहीं आती तकदीर तो फिर वो परेशान रहते। ये परेशानी और ये उदासी और ये इस किस्म की जो बातें, रंज और गम, देखो उर्दू में कितने अल्फाज हैं, हम गम परेशानी अफसोस हसरत, उर्दू पढ़ो, बच्चों को उर्दू सिखाओ, बहुत फायदे में रहोगे। तो ये चीज़ें इस वजह से होती हैं कि इंसान एक ख्याली पुलाव पका लेता है, एक वर्चुअल बिरयानी, मेरे लड़के के यहाँ लड़की होनी चाहिए और मेरी लड़की के यहाँ लड़का होना चाहिए, फिर उन दोनों की नवास की पोतियों की हम शादी करेंगे। इंसान ने ख्याली पुलाव बना लिया और उसके बाद बैठ गया कि अल्लाह ताला इसको ठीक कर दें, ऐसा ही कर दें जैसा हम सोच रहे हैं, और जब वो होता नहीं है तो परेशान हो गया। सारी परेशानी की वजह बंदे की तजवीज है कि बंदे ने खुद से कुछ तय कर लिया है कि बस मुझे तो इधर से ही जाना। एक छोटा बच्चा था, उसको शरारत में बच्चों ने उसको बंद कर दिया एक कमरे में और वो खूब चीखता चिल्लाता अब कमरे के अंदर शोर कर रहा है। तो उसको किसी अकलमंद ने बताया कि कमरे के पीछे इतना बड़ा सुराख है, वहां से निकल कर बाहर चले जाओ। बच्चे ने कहा नहीं, जिस दरवाजे से मुझे बंद किया है बस उसी से बाहर निकलूंगा, उसी दरवाजे को पीट रहा है। हत्ता के उसको किसी बच्चे ने बाहर से उसको कुछ बुरा भला कहा तो उसने थोड़ी देर के लिए सुराख से निकलकर बाहर गया गली में और उस बच्चे से लड़के वापस सुराख से आके अंदर कमरे में बैठ गया कि नहीं निकलूंगा तो मैं इसी दरवाजे से निकलूं। ये इंसान का हाल है। अरे मियाँ, पचासों दरवाजे और हैं, उधर भी देखो, अपनी सोच को रोक कर बैठ गए हैं परेशानी की वजह से। शेख ने एक गुलाम खरीदा, नौकर लाए और घर में लाए। मियाँ क्या नाम है तुम्हारा? नौकर ने कहा जी आप मेरे आका हैं, आपने मुझे खरीद लिया है, जो नाम आप रखें वही मेरा नाम है। शेख ने कहा कि भाई ये कौन से कपड़े पसंद करोगे? उन्होंने कहा भाई आप मेरे आका हैं, जो कपड़े आप देंगे हम उसी में खुश रहेंगे। शेख ने कहा कौन सा खाना खाओगे? बहुत खाने पकते हैं हमारे यहाँ। उन्होंने कहा जी आपने मुझे खरीद लिया है, आप जो खाना खिलाएंगे वही हम राजी रहेंगे। शेख ने कहा कि कोई कमरा पसंद कर लो, फर्नीचर पसंद कर लो। उन्होंने कहा जी आप तो मेरे आका हैं, आप जहाँ रखेंगे हम उसी में खुश। शेख ने कहा भाई मालूम होते हो कि तुम पहुंचे हुए अल्लाह वाले हो, तुम मुझे सिखा रहे हो कि मैं अल्लाह जो खालिक मालिक कायनात है उसके सामने मैं किस तरह बिहेव किया करूँ। तो जाओ तुम आजाद हो, नौकर को आजाद कर दो। अल्लाह, बिस्मिल्लाहिर्रहमानिर्रहीम। ये बात चल रही थी कि जो परेशानी है उसकी वजह ये है, तजवीज़ कि अपनी तरफ से कुछ तय कर लिया है, ख्याली पुलाव पका लिया है। एक आदमी था, उसने कहा कि मुझे बादशाह की शहजादी से शादी का इरादा, प्रिंसेस से, और 50% मैं उस पर कामयाब भी हो गया हूँ। तो लोगों ने कहा कैसे? उसने कहा मैं तो राजी हूँ, बस बादशाह राजी हो गया, 50% काम हो चुका। दूसरा किस्सा है कि एक साहब जो है शेख चिल्ली, उनका वो सर पर एक टोकरी लेकर जा रहे थे बाजार से, उसमें मुर्गी के अंडे रखे हुए थे और वो सोच रहे थे कि आगे जो है मैं इन अंडों से मुर्गियां निकलेंगी और मुर्गियां बड़ी होंगी तो उनको बेच के बकरियां खरीदेंगे, बकरियां बड़ी होंगी तो उनको बेचकर गाय खरीदेंगे, भैंस खरीदेंगे और जानवर, फिर वो बड़े होंगे तो उन जानवरों को बेच के बड़े बड़े महल पैलेस खरीदेंगे, बड़ी बड़ी जगह पे शादी होगी, बच्चे होंगे, फिर जब मुझसे कोई आदमी कुछ मांगने के लिए आएगा तो मैं उसको कहूँगा हुश, चलो हटो। तो उतने हुश कहने में वो टोकरी गिर गई और सारे अंडे टूट गए। तो उनका बना बनाया जो उनका ख्याली जादू और आगे की जिंदगी थी सारी तबाह बर्बाद हो गई। एक बादशाह था, उसने सारे गोल्ड सिल्वर खूबसूरत लोग फल और फूल जमा किए और जमीन में जन्नत बनाई, शद्दाद की जन्नत। जब तैयार हो गई तो बादशाह घोड़े पर सवार देखने को आए, इंस्पेक्शन टूर। एक कदम जन्नत के बाहर और एक कदम अंदर, मलकुल मौत आ गए, उसकी रूह लेके चले गए। वो बेचारा दाखिल भी नहीं हो सका अंदर। एक और बादशाह था, उसके पास बहुत ही माल महलात और जायदादें, सोना चांदी, लेकिन बहुत गमगीन रहता था, बहुत परेशान रहता था। उसने देखा कि महल में एक आदमी झाड़ू दे रहा है, शीशे साफ कर रहा है और बड़ा खुश है, गुनगुना रहा है। तो बादशाह ने कहा मेरे पास तो सब कुछ है, मैं इतना परेशान, इसके पास कुछ भी नहीं है, ये क्यों इतना खुश है? तो वजीर ने कहा, मिनिस्टर ने, कि अगर आप इजाजत दें तो मैं इसको भी आपकी तरह बना देता हूँ। लाइए एक जरा थैली दीजिए गोल्ड कॉइन्स की, मैं जाके इसको अभी आपकी तरह बनाता हूँ। उसने एक थैली में, उस आदमी के झोंपड़े में रहता था, उसके दरवाजे पर जाके वो थैली डाल दी। पहले तो बड़ा खुश हुआ, फिर उसने उस थैली को काउंट किया उसमें 99 गोल्ड कॉइन निकले। तो उसने कहा ये बात ठीक नहीं, इसको 100 होना चाहिए, 99 से क्या होता। हालांकि उसमें उसकी कई पुश्ते हैं, जनरेशन खाते आराम से, 100 नहीं थे वो। तो उसने कहा एक मुझे और चाहिए, एक गोल्ड कॉइन वो गरीब झाड़ू लगाने वाला कहाँ से लाए, एक जॉब, दो जॉब, तीन जॉब, दिन भर बेचारा काम करने लगा, गम उदासी परेशानी में मुबतला हो गया। थोड़े दिन बाद बादशाह ने देखा ये तो बिल्कुल मेरी तरह हो गया। तो वजीर ने कहा हुजूर ये भी आपकी तरह 99 के क्लब में दाखिल हो गया, ये मसला है परेशानी का। एक गरीब आदमी था, अफसोस कर रहा था कि मेरे पास तो जूते ही नहीं है। यहाँ लोगों के मुंह लटक जाते हैं कि हमें तो ईद बकरीद में जूते नहीं मिले, हत्ता के फकीर भी बाजार में आवाज देते रहते हैं कि मेरे बच्चों के लिए जूते दिला दो, भाई पहले से नहीं है क्या। तो एक आदमी जा रहा था कि उसके पाँव में जूते नहीं थे, आगे एक और आदमी को देखा कि उसके तो पैर ही नहीं है। तो अब समझ में आया कि अल्लाह की कितनी बड़ी नेमत है कि पैर तो है। एक बुजुर्ग अपने घोड़े पर सवार खड़े हो जाते और कहते सारी जमीन मेरे पाँव के नीचे है, यानी पूरी जमीन, उसके जितने खजाने, बादशाह, मुल्क, आप जमीन में कहीं भी खड़े हो जाओ, बाकी सारी चीजें आपके पैर के नीचे। वो यही कहते थे। शेख जकरिया रहमतुल्लाह अलैह के पास उनके शागिर्द आ जाते कि मैं बड़ा अमीर हो जाऊं हजरत। तो हजरत कहते कि देखो ये शहर है, इसकी सारी दुकानों का मालिक मैं हूँ, फर्ज कर लेते हैं, और ये जितने लोग काम कर रहे हैं, जितने कैश रजिस्टर पे हैं, मुलाजमीन हैं, मैनेजर हैं, ये मैंने ही तो बैठा रखे हैं, और महीने के आखिर में जो मेरा रिस्क है वो अल्लाह ताला इस सिस्टम में से निकाल के मुझे दे दे, बस खुश हो जाओ, पूरे शहर के मालिक हो जाओ। जिस आदमी को ख्वाहिश हो कि 100 एकड़ ज़मीन हो, उसमें बागात हो, उसमें परिंदे हों, मुलाजमीन हो, लाखों का खर्च हो उसमें, और उसमें परिंदे चहचहाते हों, तो कितना खर्च करना पड़ेगा भाई। सुबह सवेरे उठो, दो पहाड़ों के बीच में किसी हरी भरी वादी में जाके कहो कि भाई ये तो मेरी है, सोच के खुश हो जाओ। जितने असबाब होंगे उतनी मुश्किल में पड़ेंगे अगर खुद इंतजाम करना पड़ा। जितने ऊपर से गिरोगे उतनी चोट लगेगी। सबसे ज्यादा चोट किसको लगी? फिरौन को लगी। जितने ऊपर से गिरोगे उतनी चोट लगेगी। हकीम लुकमान के पास फरिश्ते आ गए, फजाइल सदकात में किस्सा है, लुकमान तुमको बादशाह बना देते। लुकमान ने कहा नहीं 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 बादशाह हरगिज नहीं बनूंगा, बादशाह तो बड़ी सख्त जगह पर होता है, तरह तरह के मुश्किल फैसले करने पड़ते हैं और उसको हक के रास्ते से भटक जाएगा वो। तो उसके बाद जब वो सो गए तो अल्लाह ताला ने उनको हकीम बना दिया, हिकमत की बातें जबान पे जारी कर दी, और अल्लाह ने कुरान में सूरह लुकमान नाजिल फरमाई जिसमें अल्लाह ताला अपने बंदे की बातें नकल कर रहे हैं। वही ज़ाला लुकमान, लुकमान ने ये कहा, अल्लाह ताला उसके लिए आयतें उतार रहे हैं कि लुकमान ने ऐसा कहा। इतना बड़ा शर्फ अता फरमाया। अल्लाह के खजाने लाम उतना ही, इन्फिनिट, लिमिटलेस। अगर पूरी दुनिया के इंसान और जिन्नात एक जगह जमा हो जाएं, अपनी अपनी जबान में, सैकड़ों मुल्कों के लोग, हजारों जबानें बोलने वाले, मांगें अल्लाह ये भी दे दे, ये भी दे दे, अल्लाह ताला सब कुछ दे दें, उसके बाद भी अल्लाह के खजाने में इतनी भी कमी नहीं होती कि समुंदर में उंगली डुबो कर निकाल लो और समुंदर में सुई डुबो कर निकाल लो। तो दुनिया में कोई चीज़ की कमी इसलिए नहीं है कि अल्लाह के खजाने में कोई कमी है, बल्कि दुनिया इम्तहान है, असल जिंदगी ये वाली नहीं है, इसके बाद वाली है। वनबलूकुम बिश्शर वल खैर फितना व इलैना तुरजाउन, हम तुमको बुरी और अच्छी हालतों से आजमाते हैं और तुम जरूर हमारे पास वापस लाए जाओगे। हकीमुल उम्मत फरमाते हैं वल्लज़ीना आमनू, ये जो कुरान पाक में आयत है, वल्लज़ीना आमनू अशद्दु हुब्बल लिल्लाह, मुसलमान उनको अल्लाह ताला से बहुत मोहब्बत होती। शेख फरमा रहे हैं किसी मखलूक की मोहब्बत अल्लाह की मोहब्बत के मुशाबे भी ना होनी चाहिए। खुदा का रंग ऐसा गालिब होना चाहिए कि सारे आलम पर जाहिर हो जाए कि ये लोग ऐसे हैं कि इनको सवाए अल्लाह के किसी से कुछ मोहब्बत नहीं है। तमाम आलम से कह दो हमने एक अल्लाह की ज़ात से इलाका जोड़ लिया है, ताल्लुक़ जोड़ लिया है, जो उससे मिले वो हमारा दोस्त है, जो उससे अलग है वो हमसे अलग। कह रहे हैं कि मुसलमानों खुदा के साथ वो हालत तो होनी चाहिए जो एक महबूब मजाजी के साथ होती है, कि हर दम आशिक उसकी धुन में रहता है, वो दुनिया के सारे धंधे भी करता है मगर महबूब का ख्याल दिल से नहीं उतरता। क्या अल्लाह की मोहब्बत मखलूक की मोहब्बत से भी कम हो गई? सूरह नूर में अल्लाह ताला तारीफ फरमाते हैं, रिजालुल्ला तुलहीहिम तिजारतुन वला बैउन अन ज़िक्रिल्लाहि व इक़ामिस्सला। ये ऐसे लोग हैं जिनको तिजारत और खरीद व फरोख्त अल्लाह की याद से गाफिल नहीं करती। और अल्लाह की याद का मतलब ये नहीं है कि बीवी बच्चों को छोड़ के जंगल में बैठ जाओ, बल्कि जितने पैगंबर आए सबके बीवी बच्चे भी थे, फिर भी वो अल्लाह के बड़े पहुंचे हुए बुरगजीदा बंदे बने। शेख फरमा रहे हैं, अगर दुनिया में उम्र भर ऐश किया और मरने के साथ ही पकड़ा गया तो ऐश क्या काम आएगा? फिर आगे फरमा रहे हैं, देखो हकीमुल उम्मत, उन्होंने 80 साल से ऊपर की उम्र पाई, 20 साल की उम्र में आलिम बन गए थे, 30 साल की उम्र में शेख बन गए थे, आगे 50 साल पूरे इंडिया में, जो इंडिया उस जमाने का इंडिया, पाकिस्तान, बांग्लादेश, पता नहीं कहाँ कहाँ के मुल्क थे, उसमें हजारों उनके लोग, उनके शागिर्द, बड़े बड़े उलमा जो बाद में मुफ्ती आजम बने, बड़े बड़े यानी जो स्कूलों के पढ़े हुए बड़े बड़े नवाब उनके शागिर्द, तो पूरे इंडिया में और जा जा के घर घर में कहाँ कहाँ वो सैकड़ों के मजमे बयानात करते थे और 1000 से ऊपर उन्होंने किताबें लिखी। तो इस किस्म के जो वाकयात है ना, परेशानी हो गई, ये तो उनको हजारों खतूत और हजारों लाखों लोगों ने लिखा होगा। तो अब आखिर में वो अपना नुस्खा बयान करते हैं, जो आप गौर से सुनिए और उसको मुख्तलिफ जबानों में लिख के पोस्टर बना के अपने घर में लगा लीजिए। फरमा रहे हैं, तमाम खराबियों की जड़ वो ये है कि कल्ब का दुनिया पर करार हो जाना और आखरत के लिए कल्ब का बेचैन न होना। दिल जो है वो दुनिया की जरा सी कमी पर तो परेशान है और आखरत के लिए कोई बेचैनी नहीं है दिल में। यही जड़ है तमाम बीमारियों की। इस इत्मीनान को दिल से निकालो, इस पॉइंट ऑफ व्यू को, इस थिंकिंग को, इस तरीका जिंदगी को बदलो, यू टर्न लो। कल्ब का दुनिया पर करार हो जाना और आखरत के लिए दिल का बेचैन ना होना, यही जड़ है तमाम बीमारियों की। उसको दिल से निकालो। उसका तरीका यह है कि अल्लाह की इताअत को अपने ऊपर लाजिम कर लो, उसमें असर खास है, उससे फिक्र पैदा होगी, फिक्र पैदा होने से सारे काम दुरुस्त हो जाएंगे। आगे हजरत ने फरमाया, मुसीबत हल्का करने की तदबीर है कि अपने गुनाहों को याद करे, दूसरी तदबीर है मुसीबत के सवाब को याद करे, तीसरा ये समझे कि इससे मेरे ईमान की आजमाइश है, इससे मेरे ईमान की आजमाइश है, और चौथा ये है कि इससे अबदियत गालिब होती है और दावा और गुरूर और तकब्बुर का मैल कुचैल कम होता है, अपनी हकीकत समझ में आती है। और कोई आदमी मुश्किल में है तो उसको अल्लाह ताला की अजमत समझ में आती है और अपनी आजजी और मिस्कीनी समझ में आती है और उससे अबदियत का गलबा होता है और ये आला मुकाम है, यानी तरक्की हो रही है, तरक्की हो रही है। एक छोटा बच्चा होता है, बेबी, बेबी साहब बाहर खेलने को गए और मट्टी में खेल के लतपत हो गए, बड़े खुश, मैं तो बड़ा अच्छा हो गया। अम्मा ने पकड़ा उसको और जाके उसको नहलाना शुरू किया। बेबी क्या करता है, चीखना शुरू कर देगा, अभी ये तो मैं तो क्यों आप मट्टी हटा रहे हैं। तो अम्मा ने उसको धुला धुलाया और बेबी चीखता रह गया। इसी तरह बच्चे छोटे होते हैं, स्कूल नहीं जाते, सुबह को अम्मा उठाएंगी, जूते पॉलिश करेगी, उसको जो है वो खाना खिलाएंगी, लंच बॉक्स देंगी, बस्ता तैयार करके देंगी। बच्चा बहाने बना रहा है, मुझे नहीं जाना स्कूल, अम्मा ने छोड़ के स्कूल बस में पहुंचा के आई। तो छोटे बच्चे को समझ में नहीं होती, बड़ों की समझ होती। बिल्कुल इसी तरह इंसान को अल्लाह के सामने उसकी सारी दुनिया भर की जहानतें, अकल, समझ, ये फेल है। उसको क्या मालूम कि आगे अल्लाह ने उसके लिए क्या रखा। जो शुरू में आयत पढ़ी गई कि वासा अन तकरहु शैअं व हुवा खैरुल लकुम, वासा अन तुहिब्बु शैअं व हुवा शर्रुल लकुम। तुम समझते हो कोई चीज अच्छी है, हो सकता है उसमें कोई बुराई है, तुम समझते हो कोई बुराई है, हो सकता है उसमें अच्छी हो, अल्लाह जानते हैं, तुम नहीं जानते। युदब्बिरुल अम्र मिन अस्समाए इलल अर्ध, आसमान से लेके जमीन तक तमाम कामों का इंतजाम अल्लाह ताला खुद फरमाते। अल्लाह, एक बच्चा, बच्चों की अकल, एक बच्चा बैठा था आम के दरख्त के नीचे, मैंगो ट्री के नीचे बैठा था, اور وہ دیکھ رہا تھا کہ یہ درخت تو بہت اونچا ہے، اس میں بڑے بڑے پتے ہیں اور پھل فروٹ اس میں بڑے چھوٹے چھوٹے لگے ہوئے ہیں. آم کا درخت ہے، مینگو ٹری، بہت ہی اونچا اور اس میں چھوٹے چھوٹے پھل لگے ہوئے ہیں. تو بچے نے کہا کہ اتنا اونچا درخت تھا، پھل ذرا بڑے بڑے ہوتے تو کتنا اچھا تھا. تو برابر میں ایک تربوز کی بیل بھی تھی جس کے پتے چھوٹے چھوٹے تھے اور پھل بہت بڑا تھا. بچے نے کہا اگر یہ تربوز اوپر لگتا تو کتنا اچھا ہوتا. اتنی دیر میں ایک آم ٹوٹ کے درخت سے اس کے سر پر گرا، ٹن سے آواز آئی. اب بچے نے کہا الحمدللہ، مجھے سمجھ میں آ گیا کہ اللہ تعالیٰ نے تربوز کو آم کے درخت پر کیوں نہیں لگایا. ایک آدمی دیندار تھا اور نیک، اور اس کا آخری وقت آیا، انتقال ہو رہا تھا. اور ایک آدمی بددین تھا، ایمان پہ نہیں تھا، اس کا بھی وہ بھی آخری وقت آیا. دونوں اپنے اپنے گھر میں لیٹے ہوئے ہیں اور رشتہ دار پوچھ رہے ہیں آپ کی کوئی آخری خواہش ہو تو پورے کریں. تو جو آدمی بستر مرگ پر، اور وہ مسلمان بھی نہیں تھا، اس نے کہا کہ میرا مچھلی کھانے کو دل چاہتا ہے. اس وقت پورے شہر میں مچھلی کی کوئی مارکیٹ نہیں تھی، بند تھی، گھر میں مچھلی نہیں تھی اور کوئی دریا وغیرہ میں مچھلی نہیں تھی. تو یہ حکایت ہے بزرگوں کی کہ اللہ نے ایک فرشتے کو بھیجا کہ اس کے گھر میں جو تالاب ہے، پونڈ، اس کے اندر ایک مچھلی لا کے ڈال دو. تو ان کو نظر آ گئی، ارے مچھلی آ گئی، تو اس کو پکڑ کے پکایا، اس کو کھلایا اور وہ آدمی مر گیا، مچھلی کھا کے دنیا سے چلا گیا. اور دوسرا جو ایک دیندار آدمی تھا، اس سے پوچھا گیا کہ تمہاری کیا خواہش ہے؟ اس نے کہا زیتون کا تیل، زیتون مل جائے تو اچھا ہے. تو اس کی الماری میں برابر میں زیتون کا تیل پڑا ہوا تھا. تو قبل اس کے کہ وہ اس کو دیا جاتا، ایک فرشتے کو بھیجا کہ وہ الماری میں سے وہ بوتل گرا دو. بوتل گر کے ٹوٹ گئی. اس آدمی کا دل بیچارہ حسرت سے چور چور، مرتے وقت بھی خواہش پوری نہیں ہوئی، اسی حال میں انتقال. آگے جو اس کا قصہ بتاتے ہیں حکمت کا، کہ وہ اصل میں ایسا تھا کہ وہ آدمی جو دیندار نہیں تھا لیکن دنیا میں اس کی ایک نیکی باقی تھی، اس نے ایک نیک کام کیا تھا، کچھ صدقہ خیرات کیا ہوگا، اور اللہ تعالیٰ نہیں چاہتے تھے کہ قیامت میں وہ نیکی لے کر کے آئے. اس لیے اس نیکی کا بدلہ اس کو مچھلی کھلا کے دنیا میں ہی پورا کر دیا کہ آخرت میں اپنے باقی گناہ کے ساتھ آئے، وہاں پہ نپٹ لیں گے. اور جو دیندار آدمی تھا، باقی تو زندگی دینداری کی تھی لیکن ایک اس کے پاس کوئی گناہ تھا، اور اللہ نہیں چاہتے تھے کہ آخرت میں وہ گناہ لے کر آئے. اس لیے اس کی زیتون کی بوتل توڑ کے، اس کے دل کو توڑ کے اللہ نے وہ والا گناہ بھی معاف کر دیا. یہ ہمارے علاقے کا قصہ ہے، شہر کا، بیک ہوم، کہ ایک بچہ کھیل کھیل میں اچھل کود کر رہا تھا اور ہاتھ پیر لاتیں چلا رہا تھا، حتیٰ کہ اس نے اپنی امی کو چوٹ مار دی. امی اسپتال میں چلی گئی، لوگ بچے کو بڑا ناراض کی، اس نے پتہ نہیں کیا کر دیا، ماں کو ہی پیٹ دیا. تو ڈاکٹروں نے جب علاج کرنا شروع کیا تو معلوم ہوا کہ اما کے پیٹ میں بہت بڑا کینسر تھا جو پہلے کسی سے معلوم نہیں تھا، اور اس وجہ سے اب وہ معلوم ہو گیا اچانک، اور اس کی ٹریٹمنٹ ہو گئی، دوا ہو گئی، آپریشن، اور وہ کینسر ٹھیک کر گیا آخری منٹ میں. تو اب لوگ اس بچے کو مبارکباد دے رہے ہیں کہ تو نے تو بڑا زبردست کام کیا، اما کو لات مار دی. تو کوئی واقعہ ہوتا ہے، اس کی کیا وجہ ہے انسان کے ذہن میں. ایئرپورٹ پر مسافر آیا، تھوڑا لیٹ ہو گیا یا اوور بکنگ ہو گئی، تو جہاز کی کمپنی نے کہا سوری، دروازہ بند، آپ کو سیٹ نہیں ملے گی، جہاز اڑ گیا. اب یہ منہ لٹکا کے رو رہا ہے، میرا بزنس خراب ہو گیا، میں کہاں پہنچوں گا، لیٹ ہو جاؤں گا. تھوڑی دیر میں خبر آئی کہ جہاز کریش ہو گیا اور سارے لوگ مر گئے. اب یہ آدمی دنیا میں اس سے زیادہ خوش کوئی آدمی ہے ہی نہیں، میں تو بچ گیا. تو اس وقت جو ہے آدمی کو معلوم نہیں ہے کہ آگے کیا ہوگا. اس لیے جو ہے اللہ کی بڑائی میں، اذکار میں لگو، قرآن شریف پڑھو، درود شریف پڑھو، اور نیک کاموں میں لگو، تمام مومنین مومنات کے لیے دعاؤں میں لگو، اور جتنے اذکار ہیں، 70,000 فرشتے آپ کے لیے دعا کریں گے، اللہ کی رحمت ہوگی، اللہ 70 مرتبہ نظر رحمت سے دیکھیں گے، और बात दरूद शरीफ हैं कि उनको पढ़ने से 80 साल की इबादत का सवाब मिलेगा। बाज दरूद शरीफ हैं कि उनको एक दफा पढ़ो तो क्या मिलेगा, 10,000 दरूद का सवाब मिलेगा। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन अफजल सलावात। इसी तरह बाज दरूद शरीफ हैं उनको पढ़ो तो 6 लाख दरूद का सवाब मिलेगा। अब इन चीज़ों को, ये चीज़ें वज़ाइफ़ की किताबों में मिलती हैं, लेकिन जो असल मजमून बताया जा रहा है कि भाई परेशानी को परेशानी मत समझो। तो इसलिए जो है ये हलकों और दर्स का मकसद कोई अरबी ग्रामर या कोई चीज़ सिखाना नहीं है, बल्कि अपने दिल के सोच के जाविये को बदलना है। अला बिज़िक्रिल्लाहि तत्मइन्नुल कुलूब, के समझ लीजिए, याद रखिए कि दिलों को चैन मिलता है अल्लाह के जिक्र से। सिर्फ अल्लाह का जिक्र है जिससे दिलों को खुशी और चैन मिल सकता है। खूब इस्तिग़फ़ार करें। इस्तिग़फ़ार के कितने सीखे हैं, 40 इस्तिग़फ़ार की तो हदीस की किताबें मिलती हैं। और सुबह शाम बहुत सारे इस्तिग़फ़ार हैं, नमाज के अंदर भी इस्तिग़फ़ार है, नमाज के बाद भी इस्तिग़फ़ार है। जो आदमी चाहे कि उसको अच्छी चीज़ें मिलें दुनिया में, माल दौलत जायदाद बेटे बाग, तो उसको चाहिए कि खूब इस्तिग़फ़ार करे। और ये नूह अलैहिस्सलाम की दावत है, सूरह नूह की तफसीर पढ़ लीजिए। वो कह रहे हैं कि इस्तिग़फ़ार क्यों नहीं करते, तुम्हारे लिए बारिशें बरसाएगा, तुम्हारे लिए बागात लगा देगा, तुम्हें माल देगा, तुम्हें बेटे देगा, तुम्हारे लिए नहरें चला देगा। एक इस्तिग़फ़ार में 5 वादे की सूरह। और दुनिया में जितनी खराब चीज़ें हैं, बीमारी परेशानी मुश्किल मुसीबत दुश्मन, उनसे बचने का तरीका है कि खूब इस्तिग़फ़ार किया करें। और वो सूरह अनफाल में उसका वादा है, वमा काना, कि अल्लाह ताला अजाब नहीं देंगे जब तक के ये लोग इस्तिग़फ़ार करते हैं। तो एक इस्तिग़फ़ार से दुनिया के सारे काम बन गए। परेशानी में इत्मीनान कल्ब के लिए दरूद तुनजीना पढ़ा जाए। अल्लाहुम्मा सल्ली अला सय्यिदिना व मौलाना मुहम्मदिन व अला आलि सय्यिदिना व मौलाना मुहम्मदिन सलातन तुनजीना बिहा मिन जमील अहवाल वल आफात व तक़बीलना जमी अल हाजात व तुतहिरुना बिहा मिन जमी सय्यात व तरफ़ना बिहा इंदका अला दरजात व तुबल्लिगुना बिहा अक्सल गायात من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير। ऐ अल्लाह, हमारे सरदार और आका हुजूर सल्लल्लाहु अलैहि वसल्लम पर और उनकी औलाद पर रहमतें नाजिल फरमाइए, ऐसी रहमत जिसके ज़रिए हमें तमाम खतरात और आफतों से नजात अता फरमाइए, और हमारी तमाम ज़रूरतों को पूरा फरमा दीजिए, और तमाम गुनाहों से पाक फरमा दीजिए, और हमारे दर्जात बुलंद फरमा दीजिए, और हमें ज़िंदगी और मौत के बाद सारी भलाइयों की इंतहा पर पहुंचा दीजिए। बेशक आप हर चीज़ पर कुदरत रखते हैं। हर काम की खैर मांगें। अल्लाह से कहें, अल्हम्दुलिल्लाह, अल्लाहुम्मा लकल हम्द व लकल शुक्र, हम इस काम के काबिल नहीं थे, ये अल्लाह का फजल और करम है, और इस काम के लिए जो इल्म और ताकत और सलीका चाहिए वो मेरे अंदर नहीं है। तो ऐ अल्लाह, अपने फजल और एहसान से इस काम में सिद्क और इखलास डाल दीजिए, हमें पकड़ कर सीधे रास्ते पर चला दीजिए, और इस काम में जो खैर और बरकत है वो अता फरमा दीजिए, जितने शर और फितने हैं उनको दूर फरमा दीजिए, उसको अपनी रहमत से कबूल फरमा दीजिए, फलाह दारैन दुनिया आखरत में भलाई का जरिया बना दीजिए, और ऊंची ऊंची नियतें अता फरमाइए, और शैतान और नफ्स से हिफाजत फर दीजिए। खूब सदका करें कि बला और सदका में कुश्ती होती रहती है। दो चीज़ें ऐसी हैं, दुआ और सदका, ये बला और मुसीबत को हटा देती, और दुआ तकदीर को भी बदल सकती है। तकदीर कहाँ से? अल्लाह के यहाँ से आई, और दुआ अल्लाह की बारगाह में है कि अल्लाह आप ही हाकिम हैं, आप तकदीर को भी बदल दीजिए। सहाबिया ने अपने बच्चे को जिंदा करवा लिया, बच्चा मर गया था, सहाबा ने कफन दिया, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि अम्मा को ही बताया है, अम्मा आ गई, देखा बच्चा कफन में है, लोग नमाज जनाजा दफन की तैयारी कर रहे हैं, गुस्ल भी दे दिया। अम्मा ने कहा नहीं 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 वो तो बैठ गई दुआ करने, और हुजूर सल्लल्लाहु अलैहि वसल्लम को भी नहीं कहा कि आप दुआ कीजिए, इतना उनको यकीन होता था अपनी दुआ के ऊपर। उन्होंने कहा अल्लाह मुझे ये बच्चा वापस चाहिए। वो बच्चा कफन से बाहर आ गया, रूह पड़ गई, उसके बाद हुजूर सल्लल्लाहु अलैहि वसल्लम की हयात मुबारका में जिंदा रहा है। ابو بکر رضی اللہ عنہ کے زمانے میں زندہ رہا ہے، عمر رضی اللہ عنہ کے زمانے میں زندہ رہا ہے، ایسا قصہ ہوتا ہے. صحابہ صحابیت کے قصے پڑھو کہ دعا تقدیر کو بھی بدل دیتی ہے اور بلا صدقے کو پھلانگ نہیں سکتی. جو آدمی جو مرد مسجدوں کو آباد کرتے ہیں، بلا ان نمازیوں سے ہٹا دی جاتی ہے. اس لیے مسجدوں کو آباد کرو. اللہ خوب اس میں دعاؤں کا سبق علیحدہ ہے اور نفسیات کا سبق علیحدہ ہے. اور آگے کے جو کوئی واقعہ پیش آئے اس کی پریشانی میں مت پڑو. ایک کسان تھا گاؤں میں، کسان ہے، سب کے پاس جانور ہیں. کسان بیچارے کا مرغا مر گیا تو گھر میں سب اداس ہو گئے، ارے مرغا ہی مر گیا. اگلے دن اس کا کتا بھی مر گیا تو اور اداس ہو گیا، میرا کتا بھی مر گیا. پھر اگلے دن اس کا گدھا بھی مر گیا، سارے جانور مر گئے. اب یہ بیچارہ پریشان، سب رو رہے ہیں، میرے تو سارے جانور مر گئے. اگلے دن قصہ ہوا کہ دشمن نے اس گاؤں پہ حملہ کر دیا اور درختوں میں جہاں جہاں گھر چھپے ہوئے تھے، کسی کا مرغا بول رہا تھا، کسی کا کتا بول رہا تھا، کسی کا گدھا بول رہا تھا. سارے گھر معلوم ہو گئے، انہوں نے سارے گھر جا کے لوٹ لیے، صرف ان کا گھر بچ گیا، اس میں کوئی آواز نہیں تھی. تو کل کا واقعہ کیسے معلوم ہوگا؟ اس میں نہ پڑھو، بلکہ جو آج کا واقعہ ہے اس کے آدمی اس میں پڑھے. میں آپ کو انڈیا کا قصہ سناتا ہوں، یہاں حلقہ تو صرف ایک گھنٹے کا ہوگا. یہ قصہ اور یہ ٹاپک دو تین ہفتے چلتا رہے گا، اس لیے خود بھی تشریف لائیں اور سب لوگوں کو اس میں سننے کی توفیق عطا فرمائیں. کہ جن گھروں میں پریشانی ہوتی ہے تو پھر وہ مسجدوں میں جا کے اور علماء کرام و امام صاحبان دسیوں بیسیوں گھنٹے لوگ اپنی پریشانیاں بتاتے رہتے ہیں، لیکن جو اس کا حل ہے، جو علاج ہے، اس کو ایک گھنٹہ بیٹھ کے سنیں، اس کی نوٹس لیں، اس کو دوسروں کو پڑھائیں، تو پھر کوئی پریشانی نہیں آئے گی. یہ انڈیا کا قصہ میں آپ کو سناتا ہوں کہ انڈیا میں مسلمانوں نے 14 صدیوں میں سے 700 سال تو مسلمانوں نے حکومت کی. ہماری تو بادشاہت رہی ہے، آج کل نہیں ہے تو کیا ہے. 14 صدی میں 700 سال تو مسلمان بادشاہ آئے ہیں. دہلی کے تخت پر 49 کنگ 49 بادشاہ آئے ہیں اور گئے ہیں، 12 رائل فیملیز. اس میں سے ایک تھا سلطان ناصر الدین محمود. یہ سن 1246 سے 1265 19 سال تک بادشاہ رہے ہیں، 1246 سے 1265. ان کی ملکہ جو ان کی بیگم، یہ دونوں بہت ہی نیک تھے. بادشاہ سلامت کیا کرتے تھے کہ سرکاری خزانے سے کچھ تنخواہ نہیں لیتے تھے اور فارغ وقت میں قرآن مجید لکھ کے اس سے کتابت کر کے اپنی روزی کماتے تھے. اب قرآن مجید کی کتابت سے کتنا ملے گا؟ تو آمدنی کچھ زیادہ نہیں ہوتی تھی، گھر کی زندگی بڑی غریبانہ تھی. بادشاہ کے گھر میں کوئی نوکرانی یا باورچن نہیں تھی، گھر کا سارا کام ملکہ کو خود کرنا پڑتا تھا. ملکہ کو، دور کی بات نہیں ہے یہ، دیکھو اس سے پہلے تو میں دو قصے سناتا ہوں کہ حضور صلی اللہ علیہ وسلم سرکار دو عالم کی لاڈلی بیٹی، جنت کی تمام عورتوں کی سردار فاطمہ رضی اللہ عنہ، گھر کے کام کرتے کرتے ہاتھوں میں چھالے پڑ گئے، نشان پڑ گئے. وہ آئیں کہ ذرا کچھ مجھے کوئی خادم مزدور دے دے، تو آپ نے تسبیح فاطمی سکھا دی، سبحان اللہ الحمدللہ. یہ حال تھا آپ صلی اللہ علیہ وسلم کے گھر کا. اور اس کے بعد عمر بن عبدالعزیز رحمۃ اللہ علیہ آئے، سارے 50 ملکوں پہ بادشاہ ہیں یہ، اور ان کی بیوی فاطمہ وہ تو 7 واسطوں سے شہزادی. ابا بادشاہ رہ چکے، بھائی بادشاہ رہ چکے، کتنے شوہر بادشاہ ہیں بادشاہوں کے خاندان میں. تو ان سے آتے ہی کہا کہ تمہارا تو یہ سارا زیور، یہ تو پبلک منی ہے، یہ تو سب واپس کرو. بادشاہ ان کے گھر میں بچیاں پیاز روٹی کھاتی، اور عید کے دن جو ہے انہوں نے عید کو خزانچی سے ایڈوانس مانگا تو خزانچی نے ان کو ایڈوانس نہیں دیا. انہوں نے کہا بادشاہ سلامت کیا اس کی امید ہے کہ آپ آئندہ بھی زندہ رہیں گے، اگلے مہینے بھی جاب کریں گے، تو ہم آپ کو پیسے ایڈوانس کیوں دیں؟ تو بادشاہ بھی ویسا تھا، گھر والے ویسے اور خزانچی ویسا تھا. تو یہ تو جب ہم پہلے زمانے کے قصے بتاتے ہیں تو لوگ کہتے ہیں آج کے بتاؤ، تو پھر انڈیا کے قصے. تو انڈیا کا یہ بادشاہ، اس کی گھر والی جو تھی ملکہ، گھر کے سارے کام خود کرتی تھی. جب یہ بچی اپنے ابا کے گھر میں تھی، جو اور بہت بڑے سردار تھے، جو آگے چل کے ہندوستان کے بادشاہ خود بنے، اور جب شوہر کا انتقال ہو گیا تو اس کے بعد 25 سال تک تو ابا بادشاہ رہے، یعنی ان کے خاندان میں 44 سال تک تو یہ بادشاہ رہی. 19 साल इनके शौहर बादशाह रहे और उसके बाद 25 साल अब्बा बादशाह हो गए। तो ये कहती थी कि अपने शौहर को कहा कि देखो, जब हम अपने घर में बच्ची थे तो मैंने अपने घर में कभी रोटी नहीं पकाई थी, लेकिन मुझे तुम्हारे यहाँ रोटी पकानी पड़ती है। कई दफा मेरे हाथ जल जाते हैं, उसमें छाले पड़ जाते हैं। मैं मलका हूँ, आप बादशाह हैं, एक नौकरानी मुझे दे दी। ये इंडिया का किस्सा है, दिल्ली के तख्त का। बादशाह रोने लगा, कहने लगा कि दुनिया गुजर जाने वाली है, इस तकलीफ को बर्दाश्त करके सब्र करो, कयामत के दिन अल्लाह तुमको अच्छा बदला देगा। मेरी आमदनी बहुत कम है, मैं तो बड़ा गरीब आदमी हूँ, और तुम्हारे लिए नौकर का इंतजाम करना मुमकिन नहीं है। रहा सरकारी खजाना, ये तो लोगों का हक है, मैं उसका मालिक नहीं। अब सोचो, 700 साल कैसे अल्लाह ने उनको बादशाहते दी। ये इंतजाम वाले लोग थे। शेख मूसा रूहानी बाजी रहमतुल्लाह अलैह ने किस्सा लिखा है कि अल्लाह ताला रिस्क किस तरह पहुंचाते हैं। दो बुजुर्ग जा रहे थे, उन्होंने देखा कि एक बहुत बड़ा जानवर सोया हुआ है। आगे गए तो देखा कि जानवर अंधा है, उसकी तो आंखें ही नहीं है। तो सोचने लगे कि ये खाएगा कहाँ से, इतना बड़ा जानवर, इसको तो कितना गोश्त चाहिए, अंधा है, नजर भी नहीं आता। इतने में एक कौवा उड़ता हुआ आया, कौवे की चोंच में गोश्त का बहुत बड़ा टुकड़ा था। उसने आके अपने पर उस जानवर के कान पर मारे, मियाँ उड़ जाओ। उड़ गया वो, मुंह खोलो, कौवे ने गोश्त का टुकड़ा उसके मुंह में डाला। बुजुर्गों ने कहा ये हमारी इबरत के लिए काफी है, अल्लाह ताला रिस्क किस तरह पहुंचाती है। और आगे गए तो जंगल में एक झोपड़ी देखी, और वहां एक बुढ़िया थी जिसके पास कोई सामान नहीं था। दरवाजे पर एक पत्थर पड़ा था, सिल का बट्टा, और उसके अंदर एक सुराख था। एक पत्थर है, उसमें प्याले की शक्ल का एक सुराख। और बुढ़िया इबादत में, नमाज में मशगूल थी। नमाज के बाद झोपड़ी से बाहर निकली, उनके हाथ में दो रोटियां और कुछ खजूरें थी। उनने कहा ये तो है मेरा खाना रात का, तुम अंदर जाओ, जो चीजें मिले खा लो। ये अंदर गए तो इन दोनों के लिए दो दो रोटियां और खजूरें रखी हुई थी, और वहां पर दूर तक न कोई रोटी न कोई खजूर का इंतजाम था। अब खाना खा लिया, पानी का क्या होगा, बुर्जा के पास ना कोई बर्तन ना सामान। इतने में एक बादल आकर बरसा, और जो उस पत्थर में सुराख था प्याले की शक्ल का, वो पानी से भर गया। लो जी पानी पी लीजिए। पत्थर के अलावा किसी और जगह बारिश का एक कतरा भी नहीं गिरा उस पत्थर के ऊपर। पत्थर के अलावा उसका जो खतरा, उसमें बारिश नहीं हुई। बिस्मिल्लाहिर्रहमानिर्रहीम। बिस्मिल्लाहिर्रहमानिर्रहीम। हमने बुढ़िया से पूछा कि अम्मा जी आप कितने साल से यहाँ रहती हैं। बुढ़िया ने कहा 70 साल से रहती। और उसने फरमाया कि 70 साल से मेरे मौला का मेरे साथ यही हाल है जैसा तुम देख रहे हो, कि हर रात ये बदली आकर बरसती है, सर्दी में भी और गर्मी में भी, और ये दो रोटियां और खजूरें रोजाना आकर मिलती हैं। अल्लाह ताला इस तरीके से पालते हैं, जब अल्लाह ताला पालने पर आए, अल्लाह ताला इस तरीके से पालते हैं। अल्लाह गम ना करें, अगर आप मोहताज हैं तो दूसरे भी कर्जदार हैं। आपके पास गाड़ी नहीं है, ऐसे भी लोग हैं जिनके पैर ही नहीं है। आपके पास मुसीबतें हैं तो कितने लोग हैं साल भर से अस्पताल में पड़े हैं। अल्लाह, और गम नहीं करें, बीमारी दूर हो जाएगी, मुसीबत दूर हो जाएगी, गुनाह माफ हो जाएगा, कर्ज अदा हो जाएगा, कैदी छूट जाएगा, जो गायब है वो आ जाएगा, जो मोहताज है वो मालदार हो जाएगा, काले बादल छट जाएंगे और अंधेरी रात रोशन हो जाएगी, और आंधी तूफान में सुकून हो जाएगा, और तेज चलने वाली हवा रुक जाएगी, आपकी मुसीबतें खत्म होने वाली है, और आपकी जिंदगी में खुशहाली आने वाली है, और आपका मुस्तकबिल रोशन होने वाला है। एक नाबीना ब्लाइंड आदमी थे, बच्चे उनका नाम महमूद था, उन्होंने बहुत सारी किताबें, मजल्ले, मैगजीन और अखबार पढ़े। कैसे पढ़े? लोगों को जमा किया कि मुझे पढ़ के सुनाओ, मैं नाबीना हूँ। बाज़ औक़ात एक दूसरे को सुनते सुनाते रात के 3-3 बज जाते। इतनी मेहनत की नाबीना ने कि दुनिया भर की किताबें लोगों से पढ़वा के सुन रहा है, दूसरे की आंखों से। और इल्म फन और इल्म अदब और सहाफत के मैदान में बहुत ही ऊंचे बन गए। ऐसा भी होता है, कितने आपको मुजिद मिलेंगे, इजादात करने वाले, कि वो कोई नाबीना है, कोई पैर नहीं है, किसी के हाथ नहीं है, कि कोई जो है वो सुन नहीं सकता, लेकिन काम ऐसा करता है। मट्टी में जो कीड़ा होता है उसको भी अल्लाह रिस्क देते हैं, चुड़िया जो घोंसले में है अल्लाह उसको खिलाते हैं, परिंदे खाली पेट निकलते हैं शाम को भरे पेट आते हैं, पानी में जो मछली होती है उसको अल्लाह ताला खिलाते हैं, पानी के बिल्कुल गहराई में, तह में, जहाँ पे रोशनी भी नहीं पहुँच सकती, अंधी मछली होती है, उसको भी उसकी मर्जी का खाना खिलाते हैं। उसको नहीं कहते यार राशनी है, दूसरा खाना खाओ। जिस जानदार को जो पसंद है अल्लाह ताला उसको खिलाते हैं। मूसा अलैहिस्सलाम के किस्से में था कि चट्टान पर पत्थर मारिए, 7 पत्थरों के अंदर चट्टान में एक कीड़ा बैठा हुआ था और उसके मुंह में एक सब्ज पत्ता था और वो अल्लाह की तारीफ कर रहा था और खा रहा था। सुभान मई यरानी, कि ये अल्लाह ताला पाक है जो मुझे इस हाल में भी देखता, इस हाल में भी देखता। अल्लाह, एक शेख थे, शेख किश्क अल अब्दुल हमीद, बेहतरीन खतीब थे और नाबीना थे, ब्लाइंड थे। तो खुतबा देने के लिए आए और मिंबर पर आए और जेब से खजूर का एक पत्ता निकाला, खुद नाबीना है, नजर नहीं आ रहा, वो खजूर का पत्ता ऐसा लाए थे जिस पर लफ्ज अल्लाह कुदरती तौर से लिखा हुआ था, यानी वो पत्ता जब बना तो उसके अंदर लफ्ज अल्लाह लिखा हुआ बन गया। वो पत्ता लाए और खुतबे में अपनी क्लास में लोगों को जेब से निकाल कर दिखाए और कहने लगे कि इस तरोताज़ा पौधे को देखो, किसने उगाया, किसने सरसब्ज कर दिया, वो अल्लाह ही है जिसकी कुदरत जो चाहे कर सकती। वहाँ हाजरीन में जितने लोग थे सारे लोग ठाड़े मार मार के रोने लगे। तो भाई ये किस्सा है कि आदमी परेशानी के अंदर भी ज़रा अच्छी बातें इख्तियार करें, जिन चीज़ों की वजह से परेशानी लग रही है अल्लाह से बातें करें, अल्लाह ताला करीम है, सबको दे देते। अल्लाह, तमाम दुनिया की अगर आदमी खूबसूरतियां जमा कर ले, जेवरात जमा कर ले, अच्छे खाने पकवान जमा कर ले और अच्छे रंग बिरंग के कपड़े जमा कर ले, महल और कालीन जमा कर ले, खुशियां तफरी जमा कर ले, तो कितने दिन चलेगा? एक तो ये मुख्तसर है, ज़्यादा दिन नहीं चलेगा। दूसरे ये कम है और ये ऑर्डिनरी है, दुनिया की चीज़ें सैंपल हैं। जो आखरत में मिलने वाला है वो हमेशा है, बहुत ज़्यादा है और यहाँ से बहुत ज़्यादा ऊँची क्वालिटी का है। इंसान बेवकूफ़ ने अभी देखा ही नहीं है, इसलिए दुनिया के नुकसान को नुकसान समझता है। इसलिए अल्लाह से लॉ लगाएं, और इसीलिए बुज़ुर्ग अल्लाह वालों की बातें सुनी जाती हैं, कि कोई सर्टिफिकेशन एग्ज़ाम के लिए नहीं बल्कि दिल का रुख पलटने के लिए। हमारे इलाके में जो मरहूमीन दुनिया से चले गए उनके लिए दुआ फरमाएं, हमारे पड़ोसी साथी, उनके अब्बा इंतकाल फरमा गए कल, वो साथी अभी इंडिया तशरीफ़ ले गए हैं, अजी शुएब साहब, दुआ फरमाएं अल्लाह ताला उनके अब्बा को, मरहूम को जन्नतुल फिरदौस में जगह अता फरमाएं और अल्लाह ताला तमाम लवाहिकीन को सब्र जमील अता फरमाएं और उनकी कब्र को जन्नत का बाग बना दें। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, اللهم صل على محمد افضل صلواتك يا اول الاولين ويا اخر الاخرين ويا ذا القوه المتين ويا راحم المساكين ويا ارحم الراحمين اللهم انك مليك مقتدر ما تشاء من امر يكون اي الله تمام ایمان والے انسانوں اور جنات کی مغفرت فرما دیجئے اللهم اغفر للمؤمنين والمؤمنات والمسلمين والمسلمات الاحياء منهم والاموات انك سميع قريب مجيب الدعوات अल्लाह जो लोग ईमान पर नहीं हैं उनको ईमान अता फरमा दीजिए, तमाम ईमान वालों को तकवा वाला बना दीजिए, دنیا بھر میں جتنی مخلوقات دعائیں کر رہی ہیں، جتنے لوگ دعا کر کے جا چکے، اور جتنی قیامت تک دعائیں ہوں گی، اے اللہ ہماری طرف سے بھی قبول فرمائیے. تمام دنیا میں جہاں جہاں رحمتیں برکتیں اتر رہی ہیں، حرمین شریفین میں، مساجد میں، رات کے آخری پہر میں، رمضان اور حج میں، علم اور ذکر کی مجالس میں، اللہ کے راستے میں، جہاں جہاں رحمتیں اترتی ہیں، اے اللہ ہم سب محتاج ہیں، ہمیں بھی عطا فرما دیجیے. اے اللہ پوری دنیا کی زندگی میں دائمی امن سلامتی عطا فرمائیے، اور تمام حادثات اور پریشانیوں بیماریوں سے ہمیں پناہ عطا فرمائیے. تمام مخلوقات کے شر کو ہمارے پاس سے ہٹا دیجیے. صحت تندرستی عطا فرما دیجیے. وقت میں برکت عطا فرما دیجیے. ظاہری اور باطنی رزق کو بڑھا کر عطا فرما دیجیے. اے اللہ دنیا بھر میں جتنے سنت طریقے مٹ رہے ہیں ان کو دوبارہ زندہ فرما دیجیے. جتنی برائیاں منکرات بڑھ رہے ہیں، اے اللہ ان کو دور فرما دیجیے. اے اللہ جتنے لوگ پریشان حال ہیں، بیماریوں میں ہیں، اے اللہ دل میں سکون، چین، آسان رزق، صحت سلامتی عطا فرما دیجیے. اے اللہ جتنے گھروں میں جھگڑے ہیں، نفرتیں ہیں، ان کو محبتوں سے بدل دیجیے. آپس میں خیر خواہی، اکرام، ایک دوسرے کی ہمدردی عطا فرما دیجیے. اے اللہ جو لوگ رزق کے لیے پریشان ہیں، آسان رزق عطا فرما دیجیے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم. اللهم لا تفرق جمعنا هذا الا بذنب مغفور وسعي مشكور وعمل صالح متقبل مبرور برحمتك يا عزيز يا غفور. سبحان ربك رب العزه عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.